यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीच सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका केही प्रावधान परिमार्जन गरेर संसदले पारित गर्ने गृहमन्त्री रामबहादुर थापाको भनाई। चीनमा देखिएको कोरोना भाइरस नेपालमा फैलन नदिन सजगता अपनाउन स्वास्थ्य विज्ञहरूको सुझाव। र कोरोना भाइरसका कारण चीनमा मर्नेको संख्या 41 नाग्यो। भाइरसको संक्रमणबाट बस्न हङकङमा आपतकालको घोषणा। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा बीच मुलुकको समसामयिक राजनैतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेताहरूबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अघि बढ़ने सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले जानकारी दिनुभयो। उपनेता नेम्बाङले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतासँग छलफल गर्नुभएको बताउनुभयो। उपनेता नेम्बाङले संसद सञ्चालनदेखि राजनैतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको बताउनुभयो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपा राजपाको गठबन्धन र सहकार्य लामो समयसम्म रहने बताउनु भएको छ। राष्ट्रिय सभा निर्वाचित प्रतिनिधिका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा महोत्तरीद्वारा बर्दिवासमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री पोखरेलले तराई मधेसको विकास र समृद्धि दुवै पार्टीको सहकार्य र समन्वयमा हुने हुँदा दुई नम्बर प्रदेशसभामा समेत सहकार्य र गठबन्धन आवश्यक रहेको बताउनुभयो। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको लागि प्रदेश नम्बर 2 नेकपा राजपा बीच भएको चुनावी एकता र सहकार्य निर्वाचनको लागि मात्र नभएको भन्दै उहाँले यो शुरूआत मात्रै भएको बताउनुभयो। गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका केही प्रावधान परिमार्जन गरेर संसदले पारित गर्ने बताउनु भएको छ। आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री थापाले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा पश्चात संसदमा प्रस्तुत हुने बताउनुभयो। गृहमन्त्री थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास सम्भव नभएको बताउनुभयो। उहाँले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई मूल प्रवाहमा ल्याउने काम जारी नै रहेको पनि जानकारी दिनुभयो। माघ शुक्ल प्रतिपदाका दिन मनाइने नयाँ वर्ष सुनाम लोछार तामाङ समुदायले हर्षोल्लासपूर्वक मनाइरहेका छन्। मंजुश्री पात्रो अनुसार आजदेखि नयाँ वर्ष 1856 शुरू हुन्छ भने आजैबाट मुसा वर्ष प्रारम्भ भएको छ। यो पर्व विशेष गरी तामाङ, शेर्पा, गुरूङ, मगर, थकाली, जिरेल आदि समुदायले उत्साहका साथ मनाउने गर्दछन्। सोनाम लोछारको अवसरमा तामाङ समुदायहरू आज टुँडीखेलमा भेला भई त्यहाँ आयोजित सांस्कृतिक महोत्सवमा सहभागी भएका छन्। त्यस अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमान सिंह तामाङ, परशुराम तामाङ लगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनैतिक दलले नै व्यवस्था गरेको भनी गुनासो गर्नुभयो। महोत्सवमा तामाङ समुदायको संस्कृति वेशभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। महोत्सवमा 100 भन्दा बढ़ी खानपिनका कक्ष सञ्चालन गरिएको थियो भने तामाङ समुदायका युवा युवतीहरूले ठूलो संख्यामा सहभागिता जनाएका थिए। चीनमा विकराल बन्दै गएको कोरोना भाइरसले नेपालमा पनि ठूलो रूप लिन सक्ने भन्दै सजगता अपनाउन सरकारवालाहरूले आग्रह गर्नुभएको छ। आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकोले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था भने नरहेको स्पष्ट गर्नुभयो। उहाँले भाइरसबाट संक्रमण भएका मध्ये 3-4% मृत्यु हुने गरेको तथ्याङ्क रहेको उल्लेख गर्नुहुँदै छिमेकी देशमा नयाँ रोग फैलँदा नेपालले पनि सतर्कता अपनाउनुपर्ने बताउनुभयो। चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरूमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। कार्यक्रममा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर वासुदेव पाण्डेले रुगाखोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिनुभयो। सरुवा रोग विशेषज्ञ चिकित्सक डाक्टर शेरबहादुर पुनले कोरोना भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिनुभयो। रूकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेबल पुल निर्माणको काम थालिएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माणमा भइरहेको ढिलाइले दुवै जिल्लाका स्थानीय आवत जावत गर्न झोलुङ्गे पुलकै भर पर्न बाध्य छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रूकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्नी मोटरेबल पुल निर्माणको काम थालिएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। छ वर्षसम्म पुल निर्माणको 15% पनि काम नभएको हो। मध्यपाटी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको छ, तर लोकमार्ग अन्तर्गतको पुल निर्माणको काम भने वर्षौंदेखि अल्पत्र हुँदा राम्रो सन्देश नदिएको स्थानीय भीमबहादुर राणाको भनाइ छ।
पुल निर्माण यताबाट भएकै छैन, जुनकै मान्छेहरू धारो लागिरहेका छन्, यहाँ किन पुल बन्दैन भनिरहेका
पुल निर्माणको जिम्मा ठेकेदार कम्पनी वाइपी कन्स्ट्रक्सनले लिएको छ। ठेकेदारकै ढिलासुस्ती र लापरवाहीका कारण पुल निर्माण अल्पत्र हुँदा मध्य पहाडी लोकमार्ग मार्फत यात्रा गर्न यात्रुहरूलाई निकै अप्ठ्यारो भएको छ। लोकमार्ग अन्तर्गत भेरी नदी यताको रुकुम खण्ड र उताको जाजरकोट खण्डको सड़क स्तर वृद्धिको काम सम्पन्न भए पनि त्यस लोकमार्गबाट सिधा यातायात सञ्चालन हुन सकेको छैन। स्थानीय गोपाल रेग्मी:
स्थानीय व्यक्तिहरू यसको चरम मारमा छ। जस्तो अब कोट जानु पर्यो भने यहाँबाट अर्को यो माथिको झुलुङ्गे पुल भएर जानुपर्छ, अब आवत जावत पनि यहाँ कठिनाई भइराखेको छ।
100 मिटर लामो पुल निर्माणका लागि करिब 15 करोड रुपियाँको सम्झौता भएको थियो। निर्माण कम्पनीले भने गलत डिजाइन र इस्टिमेटका कारण ढिलाइ भएको दावी गर्दै पटक पटक म्याद थप गर्दै आइरहेको छ। स्थानीय सरकार मार्फत पुल निर्माणलाई गति दिन बेला बेला अनुरोध हुँदा पनि कुनै सुनवाई भएको छैन। चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा:
यो अवरुद्धले केवल यो मध्य पहाडी लोकमार्गको एउटा महत्वपूर्ण क्षेत्र जसले यो प्रदेशसम्म जोड्ने, प्रदेश केन्द्रसम्म जोड्ने, नेपालगञ्जसम्म जोड्ने र यता दैलेख जाजरकोटसम्म जोड्ने खालको स्थितिमा हामीलाई ठूलो असर गरेको कुरा हामीले सबैलाई जानकारी गराएका छौँ।
पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोटवासी मध्यबाटी सड़क सञ्जाल जोडिनबाट वञ्चित भएका छन्। दुवै जिल्लाका स्थानीय हाल पैदल मार्फत आवत जावतका लागि झोलङ्गे पुलको भरमा छन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड, साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। आजबाट कैलालीको टीकापुरमा शुरू भएको प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम समीक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले सिपयुक्त जनशक्ति उत्पादनको परिकल्पनासहित सरकार प्राविधिक शिक्षा ऐन बनाउने प्रक्रियामा रहेको बताउनुभयो। उहाँले सबैको लागि सिप भन्ने शिक्षाको अवधारणा रहेको हुनाले प्राविधिक शिक्षाबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा लागू भए समृद्धि हुने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा भर्ना गरी पढ़ाउनु पर्ने बताउनु भएको छ। दिपायल सिलगढ़ी नगरपालिका 4 बागनेटीमा निजामती कर्मचारी विद्यालयको आज शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा निजी स्कूलमा छोराछोरी पढ़ाउने उच्च तहका कर्मचारीको तथ्याङ्क संकलनको तयारी समेत भइरहेको जानकारी दिँदै सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी निजी बोर्डिङमा पढ़ाउने परिपाटी बन्द गरी सरकारी विद्यालयमै पढ़ाउनु पर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले छाउपडीको समयमा छाउगोठमा बस्नुपर्ने प्रथाको अन्त्य गर्नु जरूरी रहेकोमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट वैचारिक राजनैतिक कार्यदिशाका आधारमा मात्रै पार्टी अगाडि बढ़ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज गोपीरमण उपाध्याय र मनहरी तिमलसिन्हाद्वारा सम्पादित जनताको जनवादका आधारहरू नामक पुस्तकको लोकार्पण गर्नुहुँदै अध्यक्ष प्रचण्डले विचार र कार्यदिशामा स्पष्टता नभए अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढंगबाट अगाडि बढ़न नसक्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताउनु भएको छ। साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित डिलको डोब उपन्यासको आज काठमाडौँमा सार्वजनिक गर्नुहुँदै वरिष्ठ नेता खनालले गीत संगीत र साहित्यले समाजलाई रूपान्तरण गर्ने हुँदा साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व पशुपक्षी विकास मन्त्री श्रीप्रसाद जबेगुद्वारा लिखित सापथ्वा लेखिराखेको नामक कथा संग्रह सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइला, पूर्व सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्की, याक्थुङ लेखक संघका केन्द्रीय सदस्य सागर केरुङ र रचनाकार जबेगुले आज काठमाडौँमा आयोजित कार्यक्रममा संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो। लाज र संकोचका कारण आफूमा रहेको स्वास्थ्य समस्या चिकित्सकसँग खुलेर राख्न नसक्दा महिलाहरूले विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन्। दाङको घोराईमा भएको महिला स्वास्थ्य शिविरमा भने महिलाहरूले आफ्ना समस्याहरू खुलेर चिकित्सक सामु राखे। दाङको घोराईबाट संवाददाता प्रेम बहादुर रामजाको रिपोर्ट।
दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 2 आयोजना गरिएको एकीकृत महिला स्वास्थ्य शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी पुराना बिरामीहरू धेरै भेटिए। स्वास्थ्यमा सबैको पहुँच पुगे पनि लाज र संकोचका कारण महिलाहरू प्रजनन स्वास्थ्य समस्यालाई लुकाएर राख्दा जटिल समस्याहरू देखिएका छन्। शिविरमा 150 जना महिलाले स्वास्थ्य जाँच गराएका थिए, जसमा 32 जना महिलाको पाटेघरको मुख सुन्निएको भेटिएको थियो। एक स्थानीय दुर्गा घर थिए।
महिनावारी हुने बेला अब हल्का तल्लो पेट दुख्ने, ढाड दुख्ने त्यस्तो गर्छ, कहिलेकाहीँ सेतो पानीहरू बग्ने गर्छ।
शिविरमा 20 जनामा ग्यास्ट्रिक, 5 जनामा पिसाबको संक्रमण, 7 जनामा पाठेघरको मुखमा घाउ, 4 जनाको पाठेघरको पहिलो भाग खसेको भेटिएको थियो। यस्तै तल्लो पेट दुख्ने 20 जना र मानसिक समस्या भएका 7 जना महिला बिरामी फेला परेका थिए। अर्को स्थानीय श्याम कुमारी घरती मगर।
खुसी लागेको छ, यस्तो शिविरमा मैले कहिले पनि चेक गरेको छैन। पहिलेदेखि पाठेघरमा पानी जम्मा हुने अनि के थियो, त्यसपछि अब तुलसी बुटेर पनि चेक गरे, काठमाडौँ गइकन चेक गरेपछि औषधि राखेको छ। अलि सन्चो बाटो
सानै उमेरमा विवाह गर्ने, धेरै सन्तान जन्माउने, खानपान र आराम नहुनका कारणले महिलाहरूको प्रजनन स्वास्थ्यमा समस्या देखिने गरेको छ। श्रीमान वा परिवारका सदस्यबाट माया तथा हेरचाह नपाउनु, नियमित स्वास्थ्य जाँच नहुनु, शारीरिक सरसफाई नहुनुका कारण पनि यौन तथा प्रजनन स्वास्थ्यमा समस्या देखिन्छ। परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनाल।
उनीहरूले अझै पनि आफ्नो प्रजनन अङ्गहरू भन्न हुँदैन भन्ने लाज र संकोचकै कारणले चाहे बजार होस् चाहे गाउँ होस् अझै खुल्न नसकेको कारणले आफ्ना समस्याहरू अझै भित्र दबाएर राख्ने गरेको हामीले पायौं।
आफूलाई भएको स्वास्थ्य समस्याका बारेमा शुरूमा नै खुलेर कुरा नराख्दा त्यसले भविष्यमा जटिल स्वास्थ्य समस्या ल्याउन सक्छ। रोग लुकाएर नबस्न चिकित्सकहरूले सुझाव दिँदै आएका छन्। प्रेम बहादुर रामजामगर, रेडियो नेपाल, घोराई।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जिनियर दिलीप कुमार शाहलाई घुससहित पक्राउ गरेको छ। सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको विभिन्न वडामा ट्रान्सफर्मर जडानको भुक्तानी लिने क्रममा सेवाग्राहीसँग 1,60,000 र 70,000 रूपियाँका दुईवटा चेक तथा नगद 35,000 रूपियाँ घुस लिएको अवस्थामा इन्जिनियर शाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। बाजुराको मार्तडी कोल्टी सड़क खण्ड सञ्चालनमा आएको छ। अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सड़क खण्ड अन्तर्गत पर्ने पोरखे लेक र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सड़क अवरूद्ध रहेको थियो। बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका 4 स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनमा कोरोना भाइरसको संक्रमणले उग्र रूप लिएपछि हङकङले आपतकालको घोषणा गर्दै चीनबाट आउने हरेक व्यक्तिलाई पूर्ण स्वास्थ्य जाँच गराउन निर्देश जारी गरेको छ। संक्रमणबाट बच्नका लागि चिनिया नयाँ वर्षमा हुने सबै खालका समारोहहरू रद्द गरिने हङकङकी प्रमुख क्यारी ल्यामले घोषणा गर्नुभएको छ। चीनको वुहान शहरमा पहिलो पटक भेटिएको कोरोना भाइरसको संक्रमणबाट 41 जनाको मृत्यु भइसकेको छ भने 1300 भन्दा बढ़ी संक्रमित भेटिएका छन्। चिनिया नयाँ वर्ष मनाउन करोड़ौं नागरिक चीनका विभिन्न शहरमा आवत जावत गर्ने हुनाले भाइरस नियन्त्रणका लागि कतिपय सार्वजनिक यातायात बन्द गरिएको छ भने भोलिबाट विभिन्न क्षेत्रमा निजी साधनको प्रयोग समेत रोक लगाउने तयारी गरिएको छ। सुरक्षा सजगताका लागि अन्यत्र जान रोक लगाउँदा करिब 5,60,00,000 मानिस प्रभावित भएका छन्। कोरोना भाइरस संक्रमितहरू अमेरिका, फ्रान्स, ताइवान, सिंगापुर, जापान, मलेसिया, भियतनाम, दक्षिण कोरिया र नेपालमा समेत भेटिएपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय रूपमा नै स्वास्थ्य आपतकालको घोषणा गर्दै यसको नियन्त्रणमा लाग्न सबैलाई आह्वान गरेको छ। भाइरसका कारण श्वास प्रश्वासमा कठिनाई आउनुका साथै ज्वरो र खोकी समेत लाग्ने गर्दछ। अहिलेसम्म कुनै खोप र उपचार नभेटिएको यस भाइरसबाट बढ़ी संक्रमित रहेका वुहान शहरमा 15 दिनमा नै निर्माण हुने 1,000 शैयाको दोस्रो आपतकालीन अस्पताल निर्माण शुरू गरिएको छ। टर्कीको ऐलाजिग प्रान्तमा गएको भूकम्पमा परि कम्तीमा 22 जनाको मृत्यु भएको छ भने 1,000 भन्दा बढ़ी घाइते भएका छन्। 6.8 म्याग्निच्युडको भूकम्पका कारण भत्किएको भग्नावशेषमा अझै 20 भन्दा बढ़ी चियापिएको उद्धारकर्ताहरूले बताएका छन्। हिजो अबेर गएको भूकम्पको धक्का छिमेकी देश सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको थियो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हालै इरानद्वारा इराकस्थित आफ्नो सैन्य अखाडामा गरिएको क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकको हाथाहाती नभए पनि 34 जनालाई सघन रूपमा दिमागी चोट परेको जनाएको छ। अमेरिकाले इरानका वरिष्ठ जनरल कासिम सुलेमानीको हत्या गरेको बदलामा इरानले क्षेप्यास्त्र मार्फत प्रत्याक्रमण गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणले आफूहरूलाई कुनै खास क्षति नभएको र केही सैनिकमा टाउको दुख्ने समस्या मात्र देखिएको बताउनु भएको थियो। अब खेल समाचार।
काठमाडौँमा जारी सय स्मारक ए डिभिजन लीग फुटबल अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा संकटा क्लबले फ्रेण्डस क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेण्डसलाई 1-0 गोलले पराजित गरेको हो। संकटालाई जित दिलाउन खेलको 64 मिनटमा अजाय मार्टिन्स कोयोदेको गोल निर्णायक बन्यो। फ्रेण्डसले पनि गोल गर्ने केही मौका सृजना गरे पनि सफल हुन सकेन। जितसँगै संकटाले 8 खेलमा 12 अंक जोडेको छ भने फ्रेण्डस 8 खेलमा 8 अंकसहित 11 स्थानमा रहेको छ। यस्तै शनिबार सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरो टीम एनआरटीले गोलरहित बराबरी खेलेका छन्। 10 खेलाड़ीमा सीमित एनआरटीले आर्मीलाई बराबरीमा रोक्न सफल भयो। दुवै टीमबाट गोल गर्ने केही राम्रा प्रहार भए पनि गोलरक्षकले असफल तुल्याइदिएका थिए। एनआरटीसँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा 3 अंकको अग्रता बनाउने मौका गुमाएको छ। आर्मीले 8 खेलमा 17 अंक जोडेको छ भने एनआरटीले 8 खेलमा 12 अंक जोडेको छ। रोटरी क्लब अफ रत्नगरले शनिबार चितवनमा आयोजना गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पारेका छन्। पार्कीले निर्धारित 15.4 किलोमिटर दूरी 42:35 पार गरेका हुन्। दोस्रो स्थानमा भारतीय सेनामा कार्यरत अनिश थापा मगर र तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी रहेका छन्। नेपाल भ्रमण वर्ष 2020 प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको रोटरी मिनी म्याराथन प्रतियोगिता गरिएको क्लबका अध्यक्ष विपिन पोखरेलले बताउनुभयो। प्रतियोगितामा प्रथम हुनेले 50,000, द्वितीय हुनेले 25,000 र तृतीय हुनेले 15,000 रूपियाँ नगद सहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। वेस्ट इण्डिजका क्रिकेटर ब्रेन स्मिथले आउँदो संस्करणको एभरेस्ट प्रिमियर लीग क्रिकेट प्रतियोगिता ईपीएल खेल्ने भएका छन्। स्टार अलराउण्डरका रूपमा चिनिएका स्मिथ शरद भेषवाकरको कप्तानीमा रहेको भैरवा ग्याडियट्सबाट खेल्ने पक्का भएको हो। ईपीएल आगामी चैत 1 गतेदेखि 15 गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब आर्थिक समाचार।
महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरकारवालाहरूले गुनासो गर्नुभएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले शनिबार राजधानीमा आयोजना गरेको नेपाली उत्पादनहरूको बिक्री तथा निर्यात, महिला उद्यमीहरूका अवसर र चुनौतीहरू विषय कार्यशाला गोष्ठीका वक्ताहरूले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा कृषि, साना उद्यम लगायतका विभिन्न क्षेत्रमा सरकारले सहुलियत दरमा ऋण दिने सरकारी व्यवस्था भए पनि यो सुविधा लिनबाट लक्षित वर्ग नै वञ्चित भएको गुनासो गर्नुभएको हो। कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले रेमिटेन्सले देश चल्न नसक्ने भएकोले उद्योग व्यवसायको विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले उद्योग व्यवसायको विकासबाट स्वरोजगारीका अवसर सृजना गर्न सके मात्र देशको अर्थतन्त्रलाई दिगो विकासतर्फ अग्रसर गराउन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीले सरकारले तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने ब्याङ्कलाई कार्यवाही गर्ने बताउनुभयो। उहाँले 15 लाख रूपियाँसम्मको कर्जामा कुनै पनि धितो राख्न नपर्ने भन्दै बैंकको कष्ट फण्डमा 2% मात्रै मुनाफा जोडेर बैंकले ब्याज निर्धारण गर्ने व्यवस्था गरेको बताउनुभयो। कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बर्डले नेपालले खास गरी हाल कायम रहेका उद्योगहरूलाई संरक्षण गर्ने कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताउनुभयो। नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले महिला उद्यमीहरूको लागि ऋण लिन खोजेको र आवश्यक सबै कागजात पेश गर्दा पनि 3 महिना भन्दा बढ़ी समयदेखि राष्ट्रिय वाणिज्य ब्याङ्कले 80 ऋणको फाइल रोकेर राखेको गुनासो गर्नुभयो। महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम अन्तर्गत महिलाले 15 लाख रूपियाँसम्म ऋण पाउने व्यवस्था रहेको छ। यो सातावार नेपाली शेयर बजार उतार चढ़ावपूर्ण अवस्थाबाट गुज्रिए पनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ। सातावर कुल 187 कम्पनीहरूका 2,51,2,159 केता शेयरहरू 8,54,63,33,000 मूल्यमा किनबेच भएका छन्। बजारले लय समातेर अघि बढ़े पनि परिसूचक घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा 1,200 बिन्दुमा झरेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको थियो। आइतबारको उच्चाइस कायम हुन नसक्दा साताको अन्तिम दिन झण्डै 16 अंकले घटेको थियो। निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले उडान विस्तारको क्रममा यही माघ 18 गते शनिबारदेखि प्रदेश नम्बर 2 राजविराजमा उडान शुरू गर्ने भएको छ। क्षेत्रीय उडानका रूपमा माघ 20 गतेदेखि विराटनगर पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको पनि बुद्ध एयरले जनाएको छ। पर्वतको जलजला गाउँपालिका 1 बाँसखर्कमा शीत भण्डार निर्माण गरिएको छ। सुन्तला गाउँको नामले चिनिने बाँसखर्कमा किसानलाई सुन्तला भण्डारणका लागि शीत भण्डार निर्माण गरिएको हो। कृषि ज्ञान केन्द्र पर्वतको 48,62,000 अनुदान सहित झण्डै 78,71,000 लागतमा शीत भण्डार निर्माण गरिएको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीच सहमति र सहकार्यका साथ अघि बढ़ने सहमति। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका केही प्रावधान परिमार्जन गरेर संसदले पारित गर्ने गृहमन्त्री रामबहादुर थापाको भनाई। चीनमा देखिएको कोरोना भाइरस नेपालमा फैलन नदिन सजगता अपनाउन स्वास्थ्य विज्ञहरूको सुझाव। र कोरोना भाइरसका कारण चीनमा मर्नेको संख्या 41 नाग्यो। भाइरसको संक्रमणबाट बच्न हङकङमा आपतकालको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार यहीं पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।